আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াল আকিবাতু লিল মুত্তাকিন ওয়াস সালাতু ওয়াস সালাম আলা সাইয়্যিদিল আম্বিয়া ওয়াল মুরসালিন আম্মা বাদ বিসমিল্লাহির রহমানির রহিম আল্লাহুম্মা সাল্লি আলা মুহাম্মদ ওয়া আলা আলি মুহাম্মদ কামা সাল্লাইতা আলা ইব্রাহিম ওয়া আলা আলি ইব্রাহিম ইন্নাকা হামিদুম মাজিদ اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. یہ ایک حدیث ہے حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے، ان عبداللہ ابن عمر رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم، اس میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ان احدکم اذا مات عرض علیہ مقعده عدوه بالغداۃ والعشی ان کان من اہل الجنہ فمن آل الجنة وإن كان من آل النار فمن آل النار فيقال هذا مقعدك حتى يبعثك الله إليه يوم القيامة. متفق عليه. یہ دونوں شیخین بخاری و مسلم رحمہ اللہ نے اسے روایت کیا ہے اس حدیث کو، اور اس حدیث میں حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے جب کوئی مر جاتا ہے تو ہر صبح اور ہر شام اس کے سامنے اس کا ٹھکانہ پیش کیا جاتا ہے، یعنی ہی از ٹاکنگ اباؤٹ واٹ ہیپنز ٹو ون وین ہی پیسز اوے، اور اگر وہ جنتی ہے تو آف کورس اس کا وہ جنت میں اس کا وہ مقام اس کے مرنے کے بعد یہاں پہ، یعنی کہ قبر کے اندر اس کی اسے اس کا وہ مقام دکھایا دیا جاتا ہے ہر صبح شام، جس کے یعنی کہ جو اس کی نعمتیں اور جو کچھ اس کو ملنے والا ہے، اور اگر وہ دوزخی یعنی کہ سنر کوئی گناہ گار کوئی یا کافر تھا تو اسے اس کی دوزخ کا وہ مقام دکھایا جاتا ہے جس آگ میں اسے ڈالے جانے والا ہے، اور یہ بتایا جاتا ہے کہ یہ تیرا وہ الٹیمیٹ پرماننٹ اٹرنل ٹھکانہ ہوگا، اسے قبر میں اس کے دکھایا جاتا ہے ہر روز صبح شام، اور پھر جب اللہ فائنلی حتیٰ یبعثک اللہ الی یوم القیامہ، یہاں تک کہ قیامت کا دن پھر جب اللہ اپنے پاس اٹھا کے اور فائنلی اسی اس کے ٹھکانے میں اس بندے کو ڈال دیتا ہے. اب یہاں کچھ تھوڑی سی بات سمجھنے کی ہے اس حدیث میں، کیونکہ ذکر ہے انسان کے مرنے کے بعد کیا ہوتا ہے، یعنی کہ یہاں پہ قبر مراد ہے کہ وہاں پہ جب کوئی انسان مر جاتا ہے تو اسے اس کا ٹھکانہ دکھایا جاتا ہے. اس جو لائف آفٹر ڈیتھ ہے، یا ان اے وے وی سے کہ ڈیتھ کے بعد کیا ہوتا ہے انسان کے ساتھ، جسے علمی زبان میں عالم برزخ کہتے ہیں. ایک عالم دنیا ہے، اینڈ دین کمز آفٹر ڈیتھ کمز عالم برزخ، اور دین کمز عالم آخرت. اسی لیے اللہ نے قرآن پاک میں فرمایا الحمدللہ رب العالمین. عالمین جو لفظ ہے وہ ان اٹ سیلف پلورل کے لیے استعمال ہوتا ہے، یعنی کہ ایٹ لیسٹ اس سے کم عربی زبان میں جب کوئی پلورل کا ورڈ آئے گا تو اٹ وڈ مین کہ ایٹ لیسٹ اٹس اپلیکیبل آن ایٹ لیسٹ تھری ڈفرینٹ بینگس، یعنی کہ اگر عالم ہے تو ایک عالم، اونلی ون عالم، اینڈ دین عالمان ہے یا عالمین ہے تو اٹ وڈ مین کہ ٹو عالمز ہیں، اور اگر عالمین لفظ ہے تو اس کا آٹومیٹکلی میننگ ہوگا کہ کم سے کم ایٹ لیسٹ تین عالم کا اللہ رب ہے، اور اسی لیے یہاں پہ مختلف عالم اروا تھا، جہاں پہ اللہ نے قرآن پاک میں ہم بتایا نا کہ ہم سے عہد لیا الستو بربکم قالوا بلا، کہ تم میں تمہارا رب نہیں ہوں، سب اروا نے روحوں کو جب اللہ نے جمع کیا تھا تو سب نے ایک زبان ہو کے کہا تھا ہاں کیوں قالوا بلا، اور پھر عالم دنیا میں آئے، اور پھر عالم برزخ اس کے بعد آنے والا ہے مرنے کے بعد، اور پھر فائنلی عالم آخرت. تو عالم برزخ ایک ایسی چیز ہے، ہم نارملی دنیا کے بارے میں سنتے ہیں آخرت کے بارے میں سنتے ہیں، لیکن ایک یہ تھرڈ جو عالم برزخ کا جو ایک یہ کہہ سکتے ہیں ٹرانزٹ پیریڈ ہے، ٹائم پیریڈ ہے، اس کے بارے میں زیادہ عام طور پہ کنفیوژنز ہوتی ہیں ہم لوگوں کو. تو انہیں سمجھنے کے لیے سب سے پہلی اور موٹی امپورٹنٹ چیز جو سمجھنے کی ہے کہ دیر آر لاٹ آف تھنگس جو ہماری عام عقل سے اور اس سے بالاتر ہوں، تو بہتر تو یہی ہے کہ ہم اس کے بارے میں زیادہ یعنی کہ زیادہ وری نہ ہوں، ہماری عقل میں ہی نہیں آنے والی، تو بس جتنا ہے جو کہا گیا ہم اسے مان لیں سمجھ لیں. اور پھر یہ بھی ہے کہ جو اللہ کے جو نبی کا علم ہے وہ تو وحی کے ذریعے ہے، جبکہ انسانوں کا جو ہم لوگ ہیں ہمارا علم تو بہت محدود ہے، اٹ از لمیٹڈ، تو آف کورس اس کے اندر بہت سی ایسی چیزیں ہوں گی جو سمجھ میں نہ آنے والی ہوں گی. اور ہمیں صرف اتنا ہی عام آدمی کو ظاہر ہے کیونکہ جب ہم قرآن میں حدیث میں ان چیزوں کو پڑھتے ہیں تو ہمارے لیے اتنا ہی کافی ہے کہ وی شوڈ جسٹ بلیو ان اٹ کہ حرف بہ حرف یہ سب صحیح ہیں اور اس میں کوئی شک و شبے کی گنجائش باقی نہیں رہتی۔ ایک مومن کا کام بس یہ ہے قرآن حدیث میں جو بات سمجھ آ رہی ہے بس اس پہ بلیو کرنا اور اس پہ ایمان لانا، اس پہ زیادہ وری ہونا یا کوسچنبل طریقے سے اس بات کو اٹھانا از ناٹ وائز تھنگ ٹو ڈو، بیکاز دیر آر لاٹ آف تھنگس جو ہر انسان کے عقل میں نہیں آتی، کوئی بہت دور چیز ہے آج کل کے زمانے میں تو ویسا، بلکہ ہم یہ بھی دیکھ سکتے ہیں کوئی کسی کے پاس ایک بینوکلرز ہوں تو وہ دور کی ایک چیز ایسی دیکھ سکتا ہے جو وداؤٹ بینوکلرز والا آدمی نہیں دیکھ سکتا، یا آج کل تو بڑے بڑے ٹیلیسکوپس ہیں، اور اسی طرح سے ایک دوسرا کنٹری ہے، کوئی بندہ کراچی سے دبئی فلائی کر کے جاتا ہے صرف 1.5 گھنٹے کی فلائٹ کے اوپر، وہ جب شیخ زائد روڈ پہ جاتا ہے تو دیکھتا ہے وہ ہیوج ورلڈز ٹالسٹ ٹاور اور پتہ نہیں کون کون سی بلڈنگز اور الٹرا لیٹسٹ ڈیولپمنٹ اور ہیوج انفراسٹرکچر وہ دیکھتا ہے، اور وہ یہاں آنے والے کو بتاتا ہے کہ وہاں ایسا تھا یا ویسا تھا، تو جو بندہ خود گیا ہی نہیں ہے اس کی وہ عقل میں یا اس کی سمجھ میں آنے کے لیے 100% یہ پاسبل ہی نہیں ہے کہ انلیس اینڈ انٹل وہ خود وہاں جا کے اس کا مشاہدہ کرے، اسے دیکھے، تو 100% تو کبھی بھی اس کو اس کی بات سمجھ آئے گی ہی نہیں۔ لیکن اس کی وجہ ظاہر ہے یہی ہے، انسان کا جو علم ہے جو جس کو 6 senses جو یہ ہمارے 5 senses ہوتے ہیں، مثلاً ہماری آئے، نوز، ایئر، ہماری عقل، اور اس کے ساتھ ساتھ ہماری جو 5 senses کے علاوہ ہم تو صرف ٹچ کرتے ہیں، فیل کرتے ہیں، ہمارا علم تو محدود ہے، اس کے لمیٹڈ ہے، اس کے علاوہ ہمیں کوئی چیز سمجھ نہیں آتی، یا ہماری بس جو اپنی عقل نے سمجھ لیا اتنا ہی صحیح سمجھتے ہیں، لیکن اللہ کا علم تو لامحدود ہے، تو دیٹ کی ناٹ بی اکاؤنٹڈ فار۔ اور اللہ اسی لیے اللہ نے کہا نا وما اوتی تم من العلم الا قلیلا، میں نے تمہیں علم بہت ہی تھوڑا دیا ہے، تمہارے پاس وہ علم ہی نہیں ہے انسانوں کے پاس کہ تم وہ بات کو سمجھ سکو۔ لیکن ظاہر ہے پھر بھی انسان کا کیونکہ ایک مزاج، ایک مینٹیلٹی ایسی ہے کہ ہر چیز کو وہ پھر بھی سمجھنا چاہتا ہے کہ نہیں ہمیں لاجیکلی، آج کل تو اتنا جو لیٹسٹ دور میں لاجک اور ہر چیز کو منطق اور ریزننگ کے ساتھ پروف کرنے کا زمانہ شروع ہو چکا ہے، تو ہر چیز کو اس لیے اس کام میں بھی جہاں پہ بلیو کر لینا ہی کافی تھا، ہم نے اسے اس کیونکہ لائن پہ لگا دیا ہے، تو سمجھنے کے لیے بھی آج کل کے زمانے میں بھی دیکھا جائے تو اٹ از ناٹ سم تھنگ کہ جو سمجھنا ہے۔ عام طور پہ یہ دیکھیں اس کی مثال سمجھنے کے لیے اللہ نے قرآن پاک میں فرمایا اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اللہ یتوفی الانفس حین موتہا، یہ سورہ زمر کی آیت نمبر 42 کے اندر، کہ جب کوئی نفس مرتا ہے تو اللہ اس کی روح کو اپنے پاس بلا لیتا ہے، تمام ارواح کو، جب کوئی انسان سو رہا ہوتا ہے، یہاں سونے کی بات ہو رہی ہے۔ لیکن مزے کی بات یہ ہے کہ عربی زبان میں ایک لفظ ہے موت، ہم عام طور پہ کہتے ہیں کہ موت سے مراد ہم نارمل لغت میں یا ڈکشنری میں تو لیتے ہیں، کوئی مر جانے کو موت سے سمجھتے ہیں، لیکن عربی زبان میں یہی لفظ موت جو ہے یہ کبھی سونے کے لیے بھی استعمال ہوتا ہے، جیسے اس قرآن پاک کی آیت میں اللہ یتوفی الانفس حین موتہا، کہ اسے جب وہ سوتا ہے کوئی آدمی تو اللہ اس کی نفس کو اپنے پاس بلا لیتا ہے، والتی لم تمت فی منامها فیمسک اللہ التی قضا علیہ الموت ویرسل الاخرى، کہ جس کی موت کا وقت متعین ہو جاتا ہے اللہ اس کی روح کو اپنے پاس رکھ لیتا ہے، اور جس کی موت کا وقت ابھی آیا نہیں تھا اس کی روح کو اللہ وَيُرْسِلُ الْأُخْرَى، اس کی روح کو واپس تھوڑے الٰى اجل مسمى، یعنی کہ ایک لمیٹڈ ٹائم پیریڈ کے لیے، جو اتنا بھی اس کی زندگی کا مزید وقت ہے اس کے لیے اس کی روح کو واپس اس کے جسم میں لوٹا دیتا ہے، اور اِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ۔ تو یہ جو تھنکرز ہیں آج کل کے، لاجک کے اور سائنس اور منطق کے جو پروفیشنلز ہیں، ان کے لیے آیات لِّقَوْمٍ يَتَفَكَّرُونَ، ان تھنکرس کے لیے یہ جو آیات ہیں یہ ان لوگوں کے لیے ہیں، اس کے اندر وہ ان کے لیے مثال ہے۔ اور بالکل اسی طرح اب ہم اگر اس کو لے کے بات کو آگے چلیں تو ایگزیکٹلی اسی لفظ موت کو یہاں پہ تو حدیث قرآن پاک میں استعمال ہوا تھا سونے کے لیے، لیکن یہی پھر مرنے کے لیے بھی لفظ استعمال ہوتا ہے، تو یہ سائملٹینیس اس سے دونوں مراد ہوتے ہیں، یہ قرآن حدیث سے ہمیں پتہ چلتا ہے۔ तो इससे समझ आती है कि इन दोनों का आपस में बहुत ज़्यादा करीब का एक कोरिलेशन है इसको, इससे समझने के लिए कि इन मौत क्या चीज़ है। क्योंकि अगर कोई मेडिकल साइंस की डिक्शनरीज में उठा के देखें, किसी डॉक्टर से पूछें अगर, तो वो ये कहेगा कि भाई मौत क्या है उससे पूछें, वो कहेगा इस मेडिकल डिक्शनरीज के अंदर तो तकरीबन 200-300 डिफरेंट मीनिंग्स लिखे हुए हैं कि डेथ का मतलब है क्या असल में। कोई कहता है इसका मतलब नफ्स का सेल्स का ख़त्म हो जाना, कोई कहता है इसका मतलब पंपिंग ब्लड सर्कुलेशन का बंद हो जाना, कोई कुछ कहेगा कोई कुछ कहेगा। तो मेडिकल साइंस तो इस चीज़ को कभी एक्सप्लेन कर नहीं पाई कि मौत है क्या। तो जाहिर है थियोलॉजी के अंदर इसका बेहतरीन बिल्कुल हमें नज़र भी आते हैं आंसर, जाहिर है। और अब हमारे तो जो बिलीफ है वो जाहिर है हदीस से बिल्कुल वाज़े हो जाना चाहिए। एक दफ़ा ख़ास तौर से ये बहुत ही एक सोचने की बात है, एक दफ़ा उस्मान रज़ी अल्लाह अनु, हज़रत उस्मान रज़ी अल्लाह अनु काना इज़ा वक़फ़ अला कब्रिन, जब वो किसी कब्र के पास खड़े होते तो बका हत्ता यबुल्लू लहयतही, यानी वो एक दफ़ा जा रहे थे और अपनी किसी कब्र के पास खड़े हो गए और रोना शुरू हो गया, और इतना रोए इतना रोए, फ़ला तबकी व तबकी बिन हाज़ा क़ाल, तो उनकी यहाँ तक कि यबुल्ला उनकी दाढ़ी तक आंसुओं से उनकी तर हो गई। और फिर उन्होंने कहा फ़क़ाल इन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाल इन्नल क़ब्र अव्वलु मुनज़िलो मिन मनाज़िल आख़िर, कि ये जो कब्र है ये आखिरत की मनाजिल में से फ़र्स्ट स्टेज स्टेज है, पहला स्टेप है आखिरत के मना नजा मिनहु, अगर किसी ने इस कब्र की से निजात पा ली फ़मा बाद अयसरु मिनहु, तो उसके बाद फिर अच्छी उसके लिए आसानियाँ ही आसानियाँ हैं। वन लम यंजु मिनहु फ़मा बाद अशद्दु मिनहु, और अगर किसी के लिए तंगी है या बुराई है या ख़तरनाक बात है इस कब्र में, तो फिर आगे इससे चल के तो और बुराई ही बुराई है। قال وقال رسول الله صلى الله عليه وسلم ما رأيت منظرا قط الا والقبر افظع منه, कि कब्र जो है वो सबसे ज़्यादा यानी कि गोया एक इंसान के लिए सबसे मुश्किल तरीन मरहला है जिससे गुजरना इतना मुश्किल है। और मतलब ये है कि जिस कब्र से भी गुज़र होता है तो कब्र के बारे में हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ये इरशादात याद आ जाते हैं और फ़िक्र व गम में मैं मुब्तला होकर रोना शुरू कर देता हूँ। उस्मान रज़ी अल्लाह अन्हु की बात का मतलब ये था, और इसीलिए उनकी एक रिवायत भी है उस्मान रज़ी अल्लाह अन्हु की अबू दाऊद के अंदर, इज़ा फ़रग़ मिन दफ़न अल-मय्यत वक़फ़ अलैहि वक़ाल इस्तग़फ़िरु लिअख़ीकुम सुम्मा सलू लहू बित्तस्बीत फ़इन्नहु अल-आन युसअलु, के वो कब्र की जब किसी मैयत के पास जाते और दफन होने के बाद वहाँ खड़े होते और फिर उसके लिए इस्तग़फ़ार करते और इस्तग़फ़िरु लिअख़ीकुम उस भाई के लिए अल्लाह से इस्तग़फ़ार करते और उसे सवाल जवाब का जो कब्र का सवाल जवाब है सल्लु लहू बित्तस्बीत उसके ऊपर साबित कदम रहने की अल्लाह से दुआ करते कि इसे साबित कदमी अता फ़रमा फ़इन्नहु अल-आन युसअलु, तो वो यही फरमाते कि इस वक्त इससे सवाल जवाब हो रहा है। और इसमें ज़ाहिर है फिर एक दूसरी रिवायत में हम ये भी देखते हैं अहमद में, जो सईद बिन माज़ रज़ी अल्लाह अनु की जो 5 हिजरी में जिनका विसाल हुआ उनके बारे में 70,000 फरिश्तों ने उनके जनाजे में शिरकत की और आसमान के दरवाजे उनके लिए खोल दिए गए, सुभान अल्लाह। तो इस जो कब्र का अजाब या उसकी जज़ा या सज़ा या उसका अच्छाई या उसकी नेमतें हैं इनके बारे में तो इतनी हदीसें मिलती हैं, जैसे बुखारी शरीफ की रिवायत में आता है हज़रत अस्मा बिनते अबी बकर जो अबू बकर रज़ी अल्लाह अन्हु की साहिबजादी थी अस्मा, वो फरमाती हैं कि क़ाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ख़तीबन, एक दिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक खुतबे के लिए खड़े हुए फ़ज़कर फ़ितनतल क़ब्र, तो उन्होंने कब्र के फ़ितने का तस्करा किया अल्लती युफ्तनु फ़ीहा अल-मरु फ़लम्मा ज़करा ज़ालिका ज़ज्जल मुस्लिमूना ज़ज्जतन, उस कब्र के फितने का जब जिक्र करना शुरू किया जिसमें इंसान फितने में जिसमें पड़ने वाला है तो ज़ज्जल मुस्लिमून ज़ज्जतन बेतहार कोहराम मच गया और लोग चीख उठे और दाड़े मार मार कर रोना शुरू कर दिया। तो जब सहाबा कराम के सामने ये बात होती थी तो उनकी तो चीखें निकल जाती थी और वो तो इसके खौफ से इसके डर से लहर घबरा जाते थे, रोना शुरू कर देते थे। लेकिन आजकल ज़ाहिर है हम लोग क्योंकि बहुत ही बहरहाल इंसान भूल जाता है जल्दी या उसे समझ नहीं आती बात, लेकिन इसे समझना कोई ऐसा मुश्किल काम भी नहीं है, जो कि इस अगली रिवायत से हमें سمجھ بھی آتا ہے، یہ بھی بخاری شریف اور مسلم شریف دونوں میں روایت ہے حضرت انس رضی اللہ عنہ سے، رسول اللہ صلی اللہ علیہ وسلم نے اس میں فرمایا، یہ فرماتے ہیں صحابی کہ ان العبد اذا وضع فی قبری و تولى عنہ اصحابہ انہ لیسمہ قرا نعالہم اتاہ ملکان، یہی کہ بھائی جب انسان مر جاتا ہے تو اس کے پاس دو فرشتے آتے ہیں اور وہ فرشتے اسے کہتے ہیں ما کنت تقول فی ھذا الرجل لمحمد، فعمل یہ رسول اللہ صلی اللہ علیہ وسلم کی طرف اشارہ کرتے ہیں کہ آدمی کون ہے، اور اگر وہ مومن ہوتا ہے تو ظاہر ہے وہ کہتا ہے اشہد انہ عبد اللہ و رسول، کہ یہ اللہ کے رسول ہیں اور میں گواہی دیتا ہوں اس چیز کی، لیکن اگر وہ آدمی ظاہر ہے ایسا نہیں کر پاتا تو الا مکہ دیکھا من اس کا آگ کا ٹھکانہ دکھایا جاتا ہے، اور ایک فرشتے جو ہیں وہی دو فرشتے وہ پوچھتے ہیں لا ادری کنتو، تمہیں اس کا معلوم نہیں ہے، اور وہ کہتا ہے ظاہر ہے کہ مجھے معلوم نہیں ہے، تو وہ اس کی سر پہ یعنی کہ اس کی کھوپڑی پہ اس کے برین اس ہیڈ کے اوپر ایک سٹیل کے گرڈرز لے کے اور رائٹ اور لیفٹ پہ ٹھوکنا شروع کر دیتے ہیں، اللہ معاف فرمائے اور اللہ اس سے محفوظ فرمائے، اور کہتے ہیں جب رائٹ پہ ٹھوکتے ہیں تو کہتے ہیں لا درئیتا اور ما درئیتا، اور پھر جب لیفٹ پہ ٹھوکتے ہیں تو کہتے ہیں وا لا تلئیتا، تمہارے لا درئیتا مطلب کہ تمہیں خود عقل نہیں آتی تھی اس دنیا میں جو تم کرتے تھے، اور پھر جب لیفٹ پہ مارتے تھے تو کہتے تھے تمہیں عقل نہیں آتی، اگر خود عقل نہیں آتی تھی تو جو عقل والے تھے، علماء تھے، اللہ والے تھے، نیک لوگ تھے، ان لوگوں سے مشورہ کیوں نہیں کرتے تھے، ان سے پوچھتے کیوں نہیں تھے، اور ظاہر ہے اس میں یہ تذکرہ صرف ایک سوال کا ہوا تھا، لیکن ایک دوسری روایت میں جو کہ ابو داؤد سے پتہ چلتا ہے کہ غالباً یہ دو فرشتے پہلے تین سوال کرتے ہیں اس آدمی سے، پہلا کہ من ربک ما دینک اور من نبیک، پہلا اس جواب کہ بھائی تمہارا رب کون ہے، اور وہ اگر کہتا ہے کہ ربی اللہ تو ظاہر ہے اس کا جواب ٹھیک ہو جاتا ہے، اور پھر وہ کہتے ہیں ما دینوں کو، وہ کہتا ہے دین الاسلام، تو اس کا جواب ٹھیک ہو جاتا ہے، اور پھر اس سے کہتے ہیں کہ ما بعثتُ فیکم، اس تمہارے اندر کون بھیجا گیا، تو وہ کہتا ہے ہوا رسول اللہ صلی اللہ علیہ وسلم، تو اس پر نبی کریم صلی اللہ علیہ وسلم نے قرآن پاک کی وہ آیت تلاوت بھی فرمائی ہے جس کی طرف اشارہ دیا، یثبت اللہ الذین آمنوا بالقول الثابت فی الحیات الدنیا و فی الآخرہ، کہ اللہ ثابت قدم ٹھہرا دیتے ہیں مومنین کو دنیا میں بھی اور آخرت میں بھی، یعنی کہ یعنی یہاں پہ مراد ظاہر ہے قبر کا مقام مراد ہے، کیونکہ اسی میں اب اگر یہ بندہ صحیح جو سوال کا جواب دیتا ہے تو قول فینادی منادم من السمائی، تو آسمانوں سے کوئی پکارنے والا پکارا، کہتا ہے ان صدق عبدی ففرشو من الجنہ، کہ یہ میرے بندے نے سچ کہا اور یعنی کہ صداقت کی گواہی دے دی، اب اس کے لیے ففرشو، اس کے لیے جنت کا بستر بچھا دو، ولبسو من الجنہ، اسے اس پہ ٹھہراؤ اس جنت کے بستر پہ، ففتح لہو بابن الجنہ، اس کے لیے جنت کے دروازے کھول دو، فیفتح لہو، اور اس کے لیے وہ جنت کے دروازے کھول دیے جاتے ہیں، فیاتیہ من روحی وطیبہا ویفتح لہو فیہا مد بصری، تو اسے وہاں سی جنت کی ٹھنڈی ہوائیں آنا شروع ہو جاتی ہیں، یہاں تک کہ وہ اس جنت کی نعمتوں کو آلریڈی ویژولائز اور فیل کرنا شروع کر دیتا ہے۔ اب یہ کیسے کرتا ہے، یہی پھر سوال ہوتا ہے بھائی یہ اس کا مطلب کیا ہے، تو آج کل ابھی اس کے جیسے قرآن پاک کی آیت میں آتا ہے سونے کی مثال دی، تو سونا موت جو لفظ ہے وہ سونے کے لیے بھی استعمال ہوتا ہے، مرنے کے لیے بھی، ہم عام طور پہ دیکھتے ہیں کوئی آدمی ہے وہ سو رہا ہے اور وہ کوئی بہت ہی اچھا خواب دیکھ رہا ہے جس میں کوئی نعمتوں کی بات چل رہی ہے، تو ہی کین سم ٹائمز اٹ ہیپنس کہ وہ ڈریم اتنی انٹینس ہوتی ہے کہ جو اس کی روح ہے وہ بالکل اسے فیل کر سکتی ہے، ایون دو اس کی باڈی فیل نہیں کرتی، یا کبھی خدا نہ خواستہ کوئی ڈرانا، کوئی ہارر، کوئی نائٹ میئر آتا ہے، کوئی برا خواب آتا ہے، تو انسان اس ہارر کو اپنی روح کے اندر فیل کرتا ہے اور اسے ایسے لگتا ہے اس کا جسم اس سے تڑپ رہا ہے، اور ایسا بالکل ہوتا ہے، اس کے پاس سونے والے بندے کو معلوم بھی نہیں ہوتا کہ یہ کیا ہو رہا ہے، لیکن جو سو رہا ہوتا ہے اس کے اوپر خواب میں ہی وہ ایسا بھیانک یا ایسا اچھا منظر آ جاتا ہے، کوئی نوجوان ہے اس نے کوئی بہت ہی اپنی نئی خاتون کا خواب دیکھ رہا ہے اور اس پہ اس کو وضو لازم ہو جاتا ہے، ایسے بھی آج کل کے بچوں میں، تو وہ جو پلیجر ہے یا جو وہ پین ہے وہ باقاعدہ سونے کے دوران فیل کی جا سکتی ہے روح کے ذریعے، تو جس طرح دنیا کا میں تعلق جو ہوتا ہے ڈائریکٹلی انسان کا تعلق جسم کے ساتھ ہوتا ہے، और रूह का बिलवास्ता जिस्म होता है, तो नॉर्मली तो जो रूह का अंदर का ताल्लुक है वो डायरेक्टली नहीं होता बल्कि इनडायरेक्टली होता है। तो जो भी पेन है वो कोई अच्छा ही है, कोई गुड फीलिंग है, बैड फीलिंग है, वो इंसान का हाथ पाँव नाक खुशबू के ज़रिए से, चख के, टेस्ट के ज़रिए से, और ये फील कर सकता है। और रूह को फिर उसकी ग़िज़ा बस उसकी रूहानियत के ज़रिए एक सेटिस्फैक्शन इनडायरेक्टली मिलती है। लेकिन बरज़ख़ का क्योंकि मामला दूसरा है, ये ख्वाब की तरह है, इट्स में डायरेक्ट जो रिलेशन होता है वो रूह से होता है और इनडायरेक्टली फिर जाके बॉडी उसको फील करती है। तो इसलिए दे आर ऑपोजिट्स टू ईच अदर। दुनिया में डायरेक्ट लिंक होता है बॉडी के साथ और इनडायरेक्ट लिंक होता है रूह के साथ, जबकि कब्र में डायरेक्ट लिंक होगा रूह के साथ। जिस तरह सोदे के दौरान कोई बंदा ड्रीम देख सकता है और उस ड्रीम में वो फील कर सकता है, इस तरह से उसकी रूह फील कर रही होगी जबकि उसकी बॉडी को उठने के बाद पता भी नहीं होगा कि क्या हुआ था। और इसी तरह फिर आखिरत में जब फाइनली बिल्कुल जो जन्नत या दोज़ख़ का टाइम होगा, उसमें फिर जिस्म और रूह दोनों डायरेक्टली बिला वास्ता फील करेंगे अच्छी चीज़ों को भी और बुरी चीज़ों को भी। तो हमें बहरहाल अल्लाह से जन्नत ही मांगनी चाहिए, दोज़ख़ की नहीं, से अल्लाह की पनाह ही मांगना एक इंसान के लिए अकलमंदी का काम है। और बहरहाल टू कंक्लूड, हज़रत ज़ैद बिन साबित रज़ी अल्लाह अनु की एक रिवायत से कि क़ौला बैना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़ी हायत लिबली बनी नज्जार, के बनी नज्जार की एक दीवार के पास रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक मरतबा थे, और नहनु महु इज़ाहद, हम उनके यानी कि सब साथ ही थे। तो इज़ा अकबर सितुन व खमसतुन फ़ाल मैं आरफ़ असहाब हाजिल कब्र, तो वहाँ पर जो कब्र थी उन्होंने पूछा कि इन जो कब्र में लोग हैं इनको कौन जानता है। तो एक आदमी ने कहा कौल अना कौल फ माता मातु कौल लहू फिशरा, कि ये मुशरिक मरा है, ये इंसान किसी काफिर की कब्र थी गालबन। तो इस पे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फ़रमाया कि फ़लाउला अन तदाफ़नु लदाउतुल्लाह अन युस्माअकुम मिन अज़ाबिल क़ब्र अल्लज़ी अस्मऊ मिन्हु सुम्मा अक़बल अलैना बिवजही वक़ाल तअव्वज़ु बिल्लाहि मिन अज़ाबिन नार, कि अगर मुझे ये डर ना होता कि तुम मुर्दों को, अगर ये अज़ाब कब्र को और इस मामलात को तुम देख के इतना घबरा ना जाते, इतना डर ना जाते, खौफ के मारे अपने मुर्दों को दफनाना ही छोड़ देते, इसके मंजर इतने हौलनाक ना होते, तो मैं अल्लाह से दरख्वास्त करता कि ये जो इन लोगों के पास जो बनू नज्जार के लोग थे जो मुशरिक मरे थे और जिन पर अज़ाब कब्र आ रहा था, उनके लिए उनसे अगर सहाबा सुन लेते तो इतना खौफ और इतना डर जाते कि वो अपने मुर्दों को दफनाना ही छोड़ना देते। इस डर के मारे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं अल्लाह से दुआ ही नहीं करता कि तुम लोग इसे सुन सको, जो यानी ये जो मैं देख रहा हूँ इन लोगों पे जो अजाब कब्र का चल रहा है, इसे मैं जो देख रहा हूँ ये तुम नहीं देख पा रहे हो, क्योंकि ये ज़ाहिर है ये एक ईमान बिल गैब का मामला है और इसका ये आलम दुनिया नहीं है, आलम बरज़ख़ की क्योंकि बात हो रही है। तो रसूल सल्लल्लाहु अलैहि वसल्लम तो वही के ज़रिए या ख़ास तरीके से उसे सुन या देख सकते थे, लेकिन अगर लोगों पे इस ये अजाब जो कब्र का था मुनकशिफ हो जाता तो वो डर के मारे माएँ बच्चों को दूध पिलाना छोड़ देती हैं और लोग ख़ास तौर से अपने मुर्दों को दफनाना ही छोड़ देते। तो बहरहाल इस डर से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ख़ास तौर से कहा कि मैं अल्लाह से दुआ ही नहीं करता कि तुम उसको देख सको। और ज़ाहिर है इस मौके पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इस सब चीज़ को बिल्कुल वाज़े तौर पे सुन रहे थे, और ये ऐसे ही था जैसे कि वही का फ़रिश्ता जब वही लेकर आता था तो बहुत सारे सहाबाए कराम रज़ियल्लाहु अन्हुम जो थे वो भी उस वक्त वहाँ पे मौजूद होते थे, लेकिन वो उस फरिश्ते को अक्सर औकात नहीं देख सकते थे, उसकी आवाज़ नहीं सुन सकते थे, वही का उनके समझ में से बालातर चीज़ थी, लेकिन वही आती थी। तो इसी तरह से अज़ाब कब्र से भी मुतालिक इस हदीस में बहुत ही डराने वाले और खौफ वाली बात हमें नज़र आती है। और करने का काम यही है, मोमिनीन को चाहिए कि वो अल्लाह की बारगाह में हाजिर हों या दुआ करें और मग़फ़रत की अपने लिए भी, अपने गुज़रा या जानने वाले रिश्तेदारों सब के लिए दुआ करें, और ख़ास तौर से अज़ाब कब्र से बचाने के लिए अपने आप को और अपने घर वालों को, जैसे कि अल्लाह ने कहा कू अनफसकुम अहलीकुम नारा, कि अपने आप को और अपनी अहल को यानी कि बीवी बच्चों को जहन्नम की आग से बचाओ। और यही बचाना हर हम में से हर किसी की अपनी अपनी एक ज़िम्मेदारी भी क्योंकि है। तो इसीलिए हमें बार बार एक तो इसकी फ़िक्र में लगना चाहिए और मरने से पहले पहले इस मरने की तैयारी की फ़िक्र में लगना चाहिए कि फ़रिश्ते जब वो सवाल करें तो खुद ब खुद ऑटोमेटिकली मर रब्बुक के जवाब में मर रब्बी अल्लाह निकले, और माँ दीनुक के जवाब में दीन अल इस्लाम निकले, और माँ मन नबीयुक के जवाब में नबीना मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम निकले। और साथ में हमें बार बार अल्लाह से ये खुसूसी दुआ भी मांगते रहना चाहिए जो इस हदीस में हमें बताई गई है कि अल्लाहुम्मा इन्ना ना, ये हदीस हर मुसलमान को याद हो और अक्सर दिन में एक आध मरतबा तो पढ़ ही लेनी चाहिए, ख़ास तौर पर किसी नमाज के बाद। जो दुआ हदीस में हमें सिखाई गई वो थी अल्लाहुम्मा इन्ना नाऊज़ु बिका मिन अज़ाबिल क़ब्र व नाऊज़ु बिका मिन अज़ाबिन नार व नाऊज़ु बिका मिन अल फितन मा ज़ाहरा मिनहा व मा बतना व नाऊज़ु बिका मिन फितनतिद दज्जाल। एक दफ़ा अगर हम दोबारा पढ़ लें, अल्लाहुम्मा इन्ना नाऊज़ु बिका मिन अज़ाबिल क़ब्र व नाऊज़ु बिका मिन अज़ाबिन नार व नाऊज़ु बिका मिन अल फितन व मा ज़ाहरा मिनहा व मा बतना व नाऊज़ु बिका मिन फितनतिद दज्जाल। अल्लाह हमें इस अज़ाब कब्र से, आलम बरज़ख़ के मामलात से अपने हिफ्ज़ अमान में रखे, और इसमें हमारे साथ अच्छाइयाँ ही अच्छाइयाँ रखे, और आखिरत की तमाम मंजिलें तमाम मुसलमानों के लिए आसान फरमाए। سبحانك اللهم اشهد ان لا اله الا انت استغفرك واتوب اليك سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।